नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना वास्तुला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98.1 MHz तथा इन्टरनेटमा रेडियो नेपाल online.com र radionepal.gov.np साथै रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक साताको मंगलबार दिउँसो 3 बजेको समाचारपछि यसै समयमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बागमती प्रदेशभित्रका विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि, कला र संस्कृतिका गतिविधि साथै समसामयिक विषयवस्तुहरू जो नागरिकहरूको जनसरोकारका विषयवस्तुहरू छन्, नागरिकले खोजिरहेका विषयवस्तुमा रहेर नै कुराकानी गर्ने गरेका छौँ। आजको कार्यक्रममा हामीले काठमाडौँ उपत्यकामा धेरै हजारौँ मानिसहरू चाहिँ कामको खोजीमा, अध्ययनको खोजीमा अथवा अवसरको खोजीमा आउने गर्नुहुन्छ। यो देशकै राजधानी पनि हो, यहाँ धेरै अवसरहरू पाउँछ अथवा भेटिन्छ, आफ्नो भविष्य बन्छ भनेर यहाँ आउनुहुन्छ। यहाँ आइसकेपछि बाहिरबाट आउनुभएका व्यक्तिहरू, धेरैजसो व्यक्तिहरूले चाहिँ भाडैमा बस्नुहुन्छ। अब अहिले चाहिँ सरकारले स्थानीय तहहरूले घर भाडामा बस्नेको व्यक्तिगत विवरणहरू सङ्कलन गर्ने कुरा गरिरहँदाखेरि आम मानिसहरूमा चाहिँ एउटा बहसको विषय बनेको छ। अब भाडामा बस्नेले विवरण बुझाउँदै गर्दा आफ्नो गोपनीयताको सुरक्षा चाहिँ कसरी हुन्छ भन्ने विषयमा बहसहरू नागरिकहरूमा यताकता सुनिने भएकोले आज हामी यिनै विषयवस्तुमा रहेर कुराकानी गर्नेछौँ। यो कदम नागरिक सुरक्षाका लागि कतिको आवश्यक छ, कि यसले व्यक्तिगत गोपनीयतामाथि नै असर पुर्याउँछ भन्ने विषयमा रहेर आजको कार्यक्रममा हामी कुराकानी गर्नेछौँ। कुराकानीका लागि हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष रामकुमार केसीसँग कुराकानी गर्नेछौँ। त्यसै गरी हामीले आजको कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु तिमल सिन्हासँग गरेको कुराकानीलाई पनि कार्यक्रममा प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष रामकुमार केसीसँग हामीले कुराकानी गर्नेछौँ। कुराकानीका लागि उहाँ हामीसँगै हुनुहुन्छ, लागौँ कुराकानीतर्फ। कार्यक्रममा स्वागत छ।
नमस्ते।
यो भाडावालको विवरण राख्दाखेरि चाहिँ सुरक्षाका हिसाबले के फाइदा हुँदो रहेछ?
यसमा अब जस्तै कुन कुन क्षेत्रमा कति मान्छे बस्या छ, होइन, कस्तो किसिमको बस्या छ, कुन ठाउँमा के गर्न पर्ने आवश्यकता छ, कुन ठाउँमा जस्तै अब विपद परेकै ठाउँमा पनि कुन क्षेत्रमा चाहिँ बढी खाद्यान्नदेखि लिएर विभिन्न सामानहरू उपलब्ध गराइन्छ, गराउनु पर्छ भन्नेदेखि लिएर शान्ति सुरक्षाको देखि लिएर सम्पूर्ण कुरा यसले चाहिँ विवरणले चाहिँ उपलब्ध गराउँछ।
यो स्थानीय तहले चाहिँ अब घर भाडामा बस्ने व्यक्तिहरूको विवरण राख्न हजुरहरूले पनि सुरु गरिसक्नु भएको छ?
गरेको छैन, गर्ने तुरुन्तै, अलिअलि त हाम्रो यो घर भाडा बस्ने र उसको सम्झौता चाहिँ नि सबै नै हाम्रो रेकर्ड छ, होइन,
हजुर।
पहिला जस्तै अब रेन्टमा बस्नेहरूले चाहिँ सम्झौता नगरिकन अहिले हतपति रेन्टमा बस्दैन, अब त्यस्तो चाहिँ नि सबै रेकर्ड हामीसँग अलरेडी छ। सम्झौता गरेर बस्नेहरूको, घर भाडा सम्झौता नगर्नेहरूको चाहिँ नि हामीसँग छैन। अब यो चाहिँ नि चाँडै नै यो अब अहिले सङ्घ सरकारले दिएको छ, अब हाम्रो महानगरपालिकाको मिटिङ भएपछि वडा प्रहरी कार्यालय वडा सबै मिलेर चाहिँ नि सबै क्लबहरू सङ्घ संस्थाहरू मिलेर चाहिँ नि गर्ने हामीले चाहिँ नि अस्ति एउटा सानो छलफल गरेका थियौँ। अब यस कारणले चाहिँ यसलाई कसरी डिजिटल गर्ने, कसरी राख्ने भन्ने कुरो चाहिँ नि अब 1-1.5 हप्ताभित्रमा हुन्छ होला।
स्थानीय कानुनले चाहिँ यसलाई लागू गर्नुपर्छ भनेको छ।
अब केन्द्रले भनेपछि अब हाम्रो बोर्ड मिटिङ हुन्छ, यो त बोर्ड भन्दा पनि नगरसभाले पास गर्नुपर्ने हो यस्तो, होइन, कानुनीहरू चाहिँ नि अब यो चाहिँ नि अब हाम्रो चाँडै नै यो बोर्ड मिटिङ बस्दैछ, त्यो बोर्ड मिटिङले निर्णय गर्छ अनि त्यसपछि पछि नगरसभा नि गएर पास गर्छ, काम चाहिँ नि सुरु गरिहाल्नुपर्छ।
पहिलाको अवस्था हेर्दा त घर भाडामा बस्ने र घरबेटीसँगको सम्बन्ध भनेको सिर्फ भाडासँग मात्र भएको देखिन्छ, होइन, यो विवरण सङ्कलनले चाहिँ अझ यो सम्बन्धलाई प्रगाढ पनि बनाउँछ।
यसमा अहिले मेन कुरो चाहिँ कस्तो छ भने घर भाडा दिने मान्छेहरूले आफै पैसा पाउँदैसम्म घर भाडा बसेका छ नि भन्दैनन्, केही पनि भन्दैनन्, दर्ता पनि गर्दैनन्, जब घर बेटी र घर भाडाको चाहिँ
समस्या आउँछ, हजुर,
त्यसपछि वडामा आउँछ घर भाडा दिन भनेर आउँछन्, तपाईँले यहाँ घर भाडाको ट्याक्स तिरिया छ भने त्यो त छैन अब तिर्छु भन्छन्,
होइन
सबै तपाईँहरूलाई थाहा छन् त्यसो सबैले त्यस्तो गरेका छन् कि। अब यस्तो चाहिँ नि हुँदैन, घर भाडा पनि उठ्छ, धेरै नै उठ्छ, र यसरी जुन इलिगलमा बस्ने इलिगलमा राख्ने पनि सबै लिगल भएर आउँछ र यसले शान्ति सुरक्षामा ठुलो टेवा पुर्याउँछ।
तर कानुनका कतिपय विज्ञहरूसँग कुरा गर्दाखेरि चाहिँ हाम्रो स्थानीय तहसँग डाटालाई चाहिँ अलिकति सुरक्षित गर्ने प्रविधि नेपाल सरकारसँगकै कमजोर हुँदै गर्दा स्थानीय तहसँग पनि पक्कै पनि प्रविधि र स्रोत साधन कम छ, उहाँहरूले चाहिँ डाटालाई सुरक्षा गर्न सक्नुहुन्न, यो हिसाबले हेर्दा चाहिँ नागरिकले दिएको व्यक्तिगत विवरणको सुरक्षा चाहिँ हुन सक्दैन भन्नु भएको छ। अब तपाईँहरू चाहिँ नागरिकले दिएको विवरणको सुरक्षा गर्नका लागि चाहिँ कतिको प्रतिबद्ध हुनुहुन्छ, सक्नुहुन्छ?
यो अहिले स्थानीय सरकारको ओडालाई भने लगभग ओडाको को मान्छे कस्तो हो के हो भन्ने सबै थाहा हुन्छ। यो प्रदेश सङ्घहरूलाई के पनि स्थानीय तह भने यस्तो हो कि कसको कति कमाई छ, कसको कति एउटा श्रीमती छ, कसको कति छोरा छोरी छ, कसको कति सम्पत्ति छ भने थाहा हुन्छ क्या। यो सबै तपाईँको यो ए टु जेड भनौँ न, अहिले मृत्यु जन्मेदेखिको मृत्यु भएसम्मको रेकर्ड त ओडैमै छ अहिले पनि, होइन? अब अहिले हुँदा हुँदै बिहा गर्नलाई समेत पनि अविवाहित छु भनेर त्यहाँदेखि ओडाबाट सिफारिस लिनुपर्छ भनेपछि यसमा लुकाउने र ऊ गर्ने गोप्यता भन्ने कुरो त ओडाले राख्नुपर्ने हो। जसले मायो जे पनि कसलाई नि दिने त्यो कुरो आउँदैन, होइन? अब कसैले यो मुद्दा मामिलो परेर आयो भने चाहिँ नि अदालतबाट आयो अथवा दिनै पर्ने रहेछ भने चाहिँ नि त्यो जानकारी दिने हो अहिले पनि हामीले, होइन भने मान्छेले विशेष गरेर आफ्नो व्यक्तिगत स्वार्थको लागि कसैले आउँछ भने अहिले पनि हामी कसैले कसैको केही पनि जानकारी कसैलाई पनि गराउँदैनौँ क्या। यसलाई चाहिँ अझ स्थानीय सरकारलाई चाहिँ मजबुत बनाए जस्तो लाग्छ मलाई अहिले। अब जस्तै अहिले मालपोत पनि सबै मालपोत त पहिले नै अब घरबारी पासै तपाईँको सबै वडा वडाबाट हुने भइसक्यो, लालपुर चाहिँ बन्ने भइसक्यो।
यसलाई चाहिँ लागू गर्न सकियो भने भाडामा बस्नेहरूले स्थानीय तहलाई भाडा बुझाएर स्थानीय तह मार्फत घरबेटीले बुझ्ने हो,
यो कस्तो नि जो घर बालमा बस्छ र घरबेटीले यिनीहरूको दुईजनाको समझदारीको कुरा हो, कसले तिर्ने के तिर्ने जहिले पनि लफडा के पर्छ भने पहिला बस्छ बस्छ नानी घरबेटीले तिर्नुपर्छ भन्छ, घरबेटी बाल बालाले तिर्नुपर्छ भन्छ नि, यो दुइटा घर बाला बस्ने पहिले नै सम्झौता गरेर बस्यो भने कुरै सिद्धि कसले तिर्ने भनेर। अब यो चाहिँ नि मेरो जहाँसम्म लाग्छ यो घर भाडाको चाहिँ नि ट्याक्स चाहिँ नि घरबेटीले नै तिर्नुपर्छ, उसलाई उसले लाभ ल्याएछ नि त, होइन त? अब जस्तै 10,000 उसले बाल्छ भने 10,000 त्यो 10,000 भित्रबाट चाहिँ नि ट्याक्स तिर्नु पर्यो क्या ओडामा। अब त्यसो गर्दाखेरि फेरि तपाईँको के भने यो घर घरबेटीले 10,000 रुमलाई पनि 11,000 भनिदिन्छ फेरि ट्याक्स तिर्नु छ भने, यो चाहिँ दुइटाको समझदारीमा सम्झौतामा गर्ने हो मेरो विचारमा चाहिँ के लाग्छ भने अहिले यसको नै निर्णय भइसकेको छैन। अब त्यो सम्झौतामा लेखा हुन्छन् क्या, अहिले पनि घर भाडाहरू जुन लेखा हुन्छ नि यतिमा घर भाडा बसेको छु भने उनीहरू सम्झौतामा लेखा छ, घर भाडाको ट्याक्स घरबेटीले तिर्ने, घर भाडाको ट्याक्स बालवालाले तिर्ने भने उनीहरूले लेखा हुन्छ क्या।
यो जस्तो अब स्रोत साधन कमी हुँदा स्थानीय तहहरूले यो काम गर्नको लागि चाहिँ संकलन गर्ने प्रक्रिया पनि कति सहज होला, अथवा अनलाइन व्यवस्था गर्न सकिन्छ कि सकिँदैन?
यो सबै कुरा अनलाइनमै छ अहिले पनि नगरपालिकामा, हामी अब होइन काठमाडौँ पनि सबभन्दा चाहिँ नि 10 नम्बर वडा भनेको सबै कुराबाट ऊ गरिसक्दा अझ पनि सबै अनलाइनमा हुन सम्भव छैन, अनलाइनबाट भर्दा पनि भर्दैनन्, सकेसम्म मान्छेहरूले आफ्नो घरमा बाला बसेका छन् देखाउनै चाहँदैन, 5,000 भन्दा घटेको छँदैछ होइन, तर 1,00,000-1.5 लाख बस्नेको नि 10,000-20,000 देखाउँछन् कि। अब यसलाई नि बनाएर चाहिँ मापदण्ड बनाएर यो क्षेत्रको यसको स्क्वायर फिटको यति, यसको स्क्वायर फिटको यति, होइन अलि अहिले चाहिँ घर भाडा ट्याक्स चाहिँ धेरै महँगो छ क्या, 10% भने महँगो हुन्छ।
भनेपछि घरबेटीले चाहिँ आफ्नो घरमा बसेका बहालवालाहरू जो बस्नु भएको छ उहाँहरूले बुझाएको रकम पनि लुकाएर करमा चाहिँ छली गर्नु भएको छ, होइन?
कसैले धेरै जस्तोले गर्नु भएको छ, धेरै भनौँ न गर्नेले जसरी नै गर्छ, होइन? अब तपाईँले एउटा मापदण्ड बनाएदेखि जस्तै एउटा ढलान भएको घर 500 हाइटमा स्क्वायर फिटको चाहिँ नि 5 रुपियाँ अथवा 10 रुपियाँको स्क्वायर फिटले तिर्ने भनेर बनाइदियो भने त नक्सा भइहाल्छ, त्यो अनुसारको तिर्यो भने त लुकाउन नि भएन, केही गर्न नि पाइ गर्न सकेन नि त, त्यो एउटा मापदण्ड चाहिँ नि बनाउनु पर्छ। यहाँ तपाईँको यो काठमाडौँमा कतिपय मान्छेहरूमा हामीले देखे अनुसार चाहिँ नि त्यही घर भाडाले नै जीविका यापन गरे गरेका छन् के। अब त्यो एउटा घर छ, त्यो घरबाट उनीहरू खाने लाउने पढाउनेदेखि लिएर सबै नै छ, न काहीँ रोजगार छ न काहीँ छ, होइन। त्यो कारणले चाहिँ नि मेरो विचारमा चाहिँ नि घर भाडा चाहिँ नि कम गर्नुपर्छ, घर भाडा त्याग होइन। त्यसपछि स्वइच्छाले सबै तिर्न आउँछन्, त्यसमा मापदण्ड हेर्दै सबै गरेपछि अहिले 25% तिरेको छ भने अब अर्को 75% थपिन्छ जस्तो लाग्छ मलाई, थोरै गऱ्यो भनेपछि तपाईँको ल हुनु न हाम्रो 2-3 अरबै उठ्याएको छ भने नि घटाए पनि सबै आउँदाखेरि त 5-6 अरब उठ्छ नि त, होइन। त्यस्तो लाग्छ। अब यसलाई पनि हामीले मैले त 2 बोर्ड मिटिङ मात्रै होइन नगरसभा नि बोलेको छु, अब फेरि बोर्ड मिटिङ हो भने चाहिँ यसलाई चाहिँ नि नगरसभा लगाएर घरबाल ट्याक्स चाहिँ कम गर्नुपर्छ अनि सबै दायरामा आउँछ।
जो यहाँ आएर चाहिँ भाडामा बस्नुहुन्छ महानगरपालिकाभित्र, उहाँहरूलाई चाहिँ यस्ता नागरिकहरूलाई चाहिँ यसले के फाइदा हुन्छ?
उहाँहरूलाई जस्तै अहिले नागरिकलाई गरेपछि तपाईँको भनौँ न जस्तै यहाँ अस्थायी बसोबास दिनेदेखि लिएर जुन अस्थायी बसोबास लिने सुविधाहरू हुन्छ नि, त्यो सुविधाबाट त तपाईँले घरबाट कन्ट्याक्ट नगरिकन त केही पनि लिन पाउनुहुन्न। जस्तै त्यो लिएपछि म चाहिँ नि एक्जाम्पल मैले भने म ओडा चाहिँ राम कुमार केसीको घर श्याम कुमार बस्छु भन्ने मान्छेले यहाँ स्वास्थ्य सुविधादेखि लिएर सबै लिन पायो नि त, अस्थायी बसोबासले पाउने सुविधा सबै उसले पायो। यदि उसले ट्याग तिरेको कागज छ भनेदेखि पायो, नभए पाएन के। यसमा धेरै सुविधाहरू पाउँछन् बाहिरबाट आउने अस्थायी बसोबास।
अब अन्तिममा चाहिँ यो कार्यान्वयनमा चाहिँ सबैभन्दा ठुलो चुनौती चाहिँ अहिले तपाईँले के देख्नु भएको छ?
यसमा चाहिँ सङ्कलनमै देख्छु म, यसमा सङ्कलन पनि, यसमा विशेष टोली पनि देख्छु होइन। यसलाई टोली एउटा खटन गरेर सबै, अब हाम्रो एक्जाम्पल 15,000 घर छ नि, 15,000 घरमै पुग्नु पर्यो होइन, घरमै पुगेर चाहिँ नि डाटा लिनु पर्यो नि। उहाँहरूले लिएर आउनुहोस् भनेर त दिनुहुन्न कसैले पनि होइन, कतिले दिनुहुन्छ होला कतिले दिनुहुन्न, कतिको चाहिँ नि घर भाडा म देखाउन मेरो थाहा पाउँछु भन्ने हुन्छ नि त। अब दाजुभाइको बाउ आमालाई छले हान्छन् कसैले 1,00,000 बालाएर हुन्छ, बाउहरूलाई दिनुपर्छ नि 20-25,000 राख्छ भने पनि देखिन्छ क्या यस्तोमा होइन। जस्तै विदेशमा बसेका मान्छेले मेरो घर बाल लगाइदिन भन्दाखेरि पनि उहाँहरूले चाहिँ नि थोरै देखाएर धेरै लाउने मान्छे पनि देख्छु, धेरै देखिया छ धेरै। जस्तो अमेरिकामा अस्ट्रेलियामा छन् उनीहरूको घर यहाँ बालमा छ, अनि जुन यो लाउने ब्रोकरले चाहिँ नि यहाँ थोरै देखाएर बाल धेरै लिएर गर्ने, यो पनि तपाईँको चाहिँ नि यो पनि सबै ब्रोकर भनौँ न बिचौलिएकाको चाहिँ नि धेरै कट हुन्छ, कट नहुने उनीहरूले नि बस्तीले नि सस्तोमा पायो, घरबेटीले नि राम्रै मूल्य पाउँछ नि त।
स्थानीय तहका लागि पनि शान्ति सुरक्षाका हिसाबले, अपराध नियन्त्रण गर्नेका हिसाबले पनि यो प्रभावकारी हुन्छ होला।
एकदमै शान्ति सुरक्षा प्रत्येक यहाँ चोरी डकैतीदेखि लिएर हरेक कुरामा चाहिँ नि शान्ति, मैले सुरुमै भने शान्ति सुरक्षा त 1 नम्बरमै हुन्छ होइन। अनि यसले चाहिँ नि धेरै यो स्थानीयवासीलाई पनि, बामा बस्नेलाई पनि, बामा राख्ने दुइटैलाई फाइदा छ कि।
हुन्छ हस्, हजुरको समय र सम्वादका लागि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू।
उहाँ हुनुहुन्थ्यो वडा नम्बर 10 वडा अध्यक्ष राम कुमार केसी। उहाँका अनुसार स्थानीय तहलाई आफ्नो क्षेत्रमा को बसिरहेको छ भन्ने कुरा पनि प्रष्ट रूपमा जानकारी हुन्छ, त्यसले चाहिँ अपराध नियन्त्रण, शान्ति सुरक्षा र कर प्रणालीलाई नै व्यवस्थित बनाउनलाई पनि अझ सहयोग पुग्छ, साथै स्थानीय तहलाई यसले अगाडि बढाउनका लागि ठूलो भूमिका खेल्छ भनेर भर्खरै उहाँले कुरा राखिसक्नु भएको छ। यसले घर भाडामा बस्ने नागरिकहरूलाई पनि फाइदा पुर्याउँछ भनेर समेत उहाँले भन्नु भयो। कुनै समस्या पर्दा अथवा स्थानीय तहसँग चाहिँ सहज रूपमा चाहिँ उहाँहरूको पहुँच हुन सक्ने पनि भयो र सेवा सुविधा लिन समेत सजिलो हुने कुरा उहाँले बताउनु भयो। कहिलेकाहीँ भई परि आउने आपतकालीन अवस्थामा चाहिँ यस्ता विवरण सङ्कलन गरिसके पछाडि चाहिँ स्थानीय तहहरूलाई ती व्यक्तिहरू पहिचान गर्न, सहयोग गर्न पनि असाध्यै सहज हुने कुरा उहाँले बताउनु भयो। यसरी हेर्दा स्थानीय तहले यो विवरण सङ्कलन गर्ने कार्यलाई चाहिँ अथवा सरकारले लिएको यो निर्णयलाई चाहिँ व्यवस्थापन र सुरक्षासँग जोडेर पनि हेरेको हामीले पायौँ। कार्यक्रममा अबको पालोमा भने हामी वरिष्ठ अधिवक्ता विष्णु तिमल सिन्हासँग गरेको कुराकानी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। नागरिकहरू चाहिँ यो विषयलाई लिएर अलिकति आफ्नो गोपनीयता हनन हुने हो कि भन्ने पनि त्रासमा हुनुहुन्छ, डरमा हुनुहुन्छ होइन। कानुनले चाहिँ के भन्छ त? उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्दै आएका एकजना वरिष्ठ अधिवक्ता हुनुहुन्छ विष्णु तिमल सिन्हा, उहाँसँग कुराकानी गर्नेछौँ हामी। घर भाडामा बस्ने नागरिक पनि सेवा लिने उपभोक्ता भएकाले गर्दाखेरि उनीहरूको व्यक्तिगत विवरण सुरक्षित रहनु अनिवार्य छ कि छैन भनेर हामीले उहाँसँग कुराकानी गरेका छौँ। उहाँसँग गरेको कुराकानी सुनौ त
अनि यस्तो छ, यो विशेष रूपमा चाहिँ कुरा के हो भने यसको सकारात्मक र नकारात्मक दुईटै पाटाहरू छ होइन। यसले चाहिँ यो राज्यले यो निगरानी राज्य भन्छ सर्भिलेन्स यसको एउटा कन्सेप्ट छ, राज्यले प्रत्येक नागरिकको बारेमा जानकारी राख्नु उसको दायित्व भन्ने एउटा चाहिँ छ। यसले नागरिकको चाहिँ अब बायोडाटा भनौँ उसको विवरणहरू प्राप्त गर्छ राख्छ भन्ने चाहिँ कुरा चाहिँ यो यसबाट आएको अवस्था हो। र उसको एउटा चाहना के छ भने यसले राजस्वमा वृद्धि गर्छ भन्ने उसको एउटा चाहना राखेको अवस्था पनि छ, किनभने अब घर बहाल करहरू त कम प्राप्त भएको छ, सरकार चाहिँ तहलाई प्राप्त भएको छ भन्ने चाहिँ उसको सूचना आएको हुनाले बहाल पनि प्राप्त हुन सक्छ भन्ने चाहिँ अर्को पाटोबाट यो दुईटा पाटोबाट चाहिँ उसले हेरेको अवस्था छ। र अब कानुनले के गर्छ भन्दाखेरि कानुनको कुरा गर्दाखेरि हामी संविधानमा जानुपर्छ,
संविधानले गोपनीयताको सुरक्षाका कुरा गर्दै गर्दाखेरि चाहिँ अब यो स्थानीय तहले विवरण संकलन गर्ने कुरालाई लिएर चाहिँ नागरिकले आफ्नो व्यक्तिगत विवरणहरू त्यसरी पेश गर्दाखेरि उसको गोपनीयताको अधिकारमा चाहिँ असर गर्छ कि गर्छ?
त्यही कुरा गर्दैछु र धारा 28 व्यवस्था गर्यो उसको चाहिँ उसको आवासको गोपनीयताको र उसको सूचनाको गोपनीयताको कुरा गर्यो। र त्यसो गर्दाखेरिको अवस्थामा हाम्रो गोपनीयता सम्बन्धी ऐनले पनि के भन्यो भने 2075 पनि के भन्यो भने यस्तो प्रकारको गोपनीयतालाई चाहिँ भङ्ग गर्नु हुँदैन भन्ने चाहिँ कानुनी व्यवस्था पनि गर्छ, संवैधानिक व्यवस्था र कानुनी व्यवस्था पनि। र अब यहाँ के आउँछ भन्दाखेरि के भने यसले विशेष रूपमा चाहिँ हाम्रो स्थानीय तहमा चाहिँ अहिले चाहिँ हामीसँग डाटा प्रोटेक्सन एक्ट अहिलेसम्म आएको छैन, डाटा सुरक्षा सम्बन्धी कानुन हामीलाई बन्नु पर्ने अवस्था हुन्छ र त्यो अनुसारको यो सिस्टमहरू तथ्याङ्क सिस्टम राख्ने चाहिँ गोपनीयतालाई कायम गर्ने सिस्टमहरू हामीले डेभलप गर्नुपर्ने अवस्था हुन्छ। त्यो गर्नको लागि स्थानीय तहहरू सक्षम छन् कि छैनन् भन्दाखेरि त्यो गर्न अहिले स्थानीय तहहरू सक्षम छैनन्। त्यो सक्षम नभएको अवस्थामा यदि हामीले यो सूचनाहरू यसरी स्थानीय तहमा दिने कुरा गर्न थाल्यौँ भने यसले त के गर्छ भनेदेखि भोलि व्यक्तिको गोपनीयताको हकमा गम्भीर असर पार्छ,
भनेपछि अब यो
साधारण आधार बन्न सक्छ,
भनेपछि यो संकलित विवरणै दुरुपयोग हुने पनि जोखिम होइन?
एकदमै दुरुपयोग। हाम्रो जस्तो देशमा हाम्रो जस्तो स्थानीय तह जो चाहिँ राजनीतिबाट प्रभावित छ, जो चाहिँ नागरिकको अधिकारमाथि ऊ सचेत छैन, त्यस्तो अवस्थामा त उसको गोपनीयताको हकलाई चाहिँ यो संवैधानिक र कानुनले प्रत्याभूत गरेको अधिकारमाथि चाहिँ गम्भीर प्रभाव पर्छ। र यसले गर्दा के भने राज्य त के हुन्छ भने जहिले पनि डरमा नागरिकताले जहिले पनि डरको त्रासमा रहने अवस्था सिर्जना हुन्छ। त्यसो भएको हुनाले मेरो एउटा मात्रै निवेदन सरकारलाई के हो भने तथ्याङ्कलाई सुरक्षा गर्ने, प्रत्याभूत गर्ने, तिम्रो गोपनीयताको हकलाई चाहिँ ग्यारेन्टिड गर्ने, यदि गोपनीयताको हकलाई चाहिँ भङ्ग भएको खण्डमा चाहिँ त्यसबाट प्राप्त हुने क्षतिपूर्तिलाई चाहिँ इन्स्योर गर्ने खालको हामीसँग कानुनी व्यवस्था र त्यस्तो प्रकारको प्रविधि र हाम्रो चाहिँ सिस्टमले त्यस्तो काम गर्न सक्दैन भने तिम्रा यस्ता किसिमका कानुनहरू ल्याउनु भनेको जनतामाथि चाहिँ तिमीले चाहिँ अब शासन गर्ने होइन कि त्रासदीपूर्ण शासन गर्ने चाहिँ एउटा चाहिँ तिम्रो योजना हो। र त्यसले गर्दा के जनताहरू चाहिँ जहिले पनि जर त्रासबाट बाँच्नुपर्ने अवस्थाबाट चाहिँ मुक्ति दिनुपर्छ र सरकारको यो संविधानको विरुद्ध र कानुनको विरुद्धको काम हो भन्ने कुरा चाहिँ मेरो आफ्नो बुझाइ र सरकारलाई अनुरोध।
यो जस्तो अब सरकारले विवरण संकलन गर्ने भनिसकेपछि कतिपय घरबेटीहरूले चाहिँ आफ्नो घरमा भाडावालमा बस्दै गर्नुका परिवारसँग अथवा विद्यार्थीसँग जो बस्नु भएको छ उहाँहरूसँग तपाईँको नागरिकता एउटा फोटो चाहिँ पठाइदिनुहोस् भनेर व्हाट्सएपमा पठाउन लाएको अथवा भाडा लिने दिन चाहिँ नागरिकता पनि दिनुहोस् भनेको पनि पाइन्छ होइन। अब यदि कसैले यो विवरण अब सरकारले त विवरण संकलन गर्ने भनि नै सक्यो र घरबेटीले पनि त्यो सायद फलो गरेको पनि देखिन्छ, त्यो मागेको देखिन्छ, अब यस्तो अवस्थामा चाहिँ यदि कसैले विवरण दिन अस्वीकार गर्यो भने चाहिँ उसले कानुनी समस्या भोग्नु पर्छ कि पर्दैन?
अब अहिले त त्यस्तो प्रकारको कानुनी समस्या भोग्नु पर्ने अवस्था छैन, किनभने कुनै कानुनले नै यो त एउटा सूचनाका आधारमा मात्रै गरेको अवस्था हो कि, सरकारले सूचनाका आधारमा गरेको उसको प्रयास हो। र यो चाहिँ के भने मैले म दिन्न भन्न पनि पाउने नागरिकलाई अधिकार छ, मेरो व्यक्तिगत सूचना तिमीलाई किन दिने, मेरो नागरिकता दुरुपयोग भयो भने को जिम्मेवार हुन सक्छ होइन, नागरिकता पनि दुरुपयोग हुन सक्छ। त्यसले गर्दा के भने मेरो दुरुपयोग हुन सक्छ भन्ने कसैलाई लाग्छ भनेपछि उसले चाहिँ नदिन सक्छ, इन्कार गर्न सक्ने अवस्था हो। र यसको अर्थ यो यो त्यसैले के भने यसलाई चाहिँ जनतालाई चाहिँ एउटा आश्वस्त के पार्नु पर्यो भनेदेखि म सरकारबाट सुरक्षित छु, मेरो सूचना मेरो गोपनीयताको हक चाहिँ मेरो कतैबाट पनि यो खोसिँदैन, म चाहिँ सुरक्षित हुन्छु भन्ने कुरा आश्वस्त नभएसम्मको अवस्थामा सरकारले यस प्रकारका सूचनाहरू जारी गर्नु हुँदैन। र त्यो कानुनबाट संरक्षित अधिकार हो नि त, संविधानको मौलिक हकबाट संरक्षित अधिकार हो, कानुनबाट तपाईँको सूचनाको हक सम्बन्धी यो गोपनीयताको हक सम्बन्धी ऐन 2075 चाहिँ संरक्षित अधिकारको कुरा हो। त्यो अधिकारलाई चाहिँ अरू कुनै सूचनाबाट चाहिँ कटेल गर्न पाइँदैन, त्यसलाई चाहिँ प्रतिबन्धित गर्न पाउने अवस्था हुँदैन र उसलाई चाहिँ त्यस्तो त्यसको दुरुपयोग गर्न पाउने अवस्था हुँदैन. त्यसले गर्दा के भनेदेखि सरकारले चाहिँ यसलाई चाहिँ स्वत स्फूर्त रूपमा दिन सक्ने वातावरणको सिर्जना नगरेसम्म यस्ता किसिमका कानुनहरूको यस्तो प्रकारको सूचनाहरू जारी गर्ने र उप यो घर बाहालमा बस्नेहरूलाई चाहिँ त्रसित बनाउने वातावरण सिर्जना गर्नु हुँदैन भन्ने नै हो.
भनेपछि पहिला सरकारले चाहिँ नागरिकलाई म सुरक्षित छु है, मेरो विवरण बुझाउँदा पनि भन्ने प्रत्याभूति चाहिँ दिन सक्नु पर्यो होइन?
साँचो कुरा त्यही कुरा गर्नु पर्यो. त्यो चाहिँ कानुनबाट गर्नु पर्यो. सूचना डाटा प्रोटेक्सन एक्ट छैन भने चाहिँ मेरो डाटा तथ्याङ्कलाई सुरक्षा गर्ने चाहिँ त्यस्तो प्रकारको कानुनै प्रत्याभूति गर्नुपर्छ. र म त्यो कसैले त्यसलाई चाहिँ दुरुपयोग गर्यो भने त्यो बापत हुने चाहिँ क्षतिपूर्ति त्यो बापत त्यस्ता पदाधिकारी त्यस्तो जिम्मेवार डाटालाई दुरुपयोग गर्ने कुनै पनि व्यक्तिलाई चाहिँ कानुनको कठघरामा ल्याउन सक्ने वातावरण सिर्जना गर्ने कानुनले सुनिश्चित नगरेसम्म यस्तो प्रकारको सूचनाहरू चाहिँ जारी गर्नु हुँदैन. र यसरी एउटा बाहालमा बस्ने नागरिकलाई चाहिँ त्रसित बनाउने वातावरण सिर्जना गर्नु हुँदैन.
अब यस्तो व्यवस्था पारदर्शी अथवा नागरिक मैत्री बनाउन चाहिँ के गर्नु पर्ला सर?
अब एउटा समाधानका केही उपायहरू पनि छन्. अब हामीले भन्न सक्छौँ स्थानीय तहले चाहिँ सङ्कलन गरेको तथ्याङ्क कसले कसरी कुन प्रयोजनको लागि मात्र हेर्न पाउने हो भन्ने कुरा चाहिँ एकदम स्पष्ट खालको चाहिँ कानुनी व्यवस्था हुनुपर्छ. त्यो यदि हामीले त्यो लागू गर्ने हो भने त्यसरी गर्नुपर्छ. त्यसलाई चाहिँ डिजिटल प्रविधिमा चाहिँ हामीले चाहिँ राख्ने कुरा चाहिँ डिजिटल प्रविधिमा राख्ने र त्यसलाई चाहिँ एकदम सुरक्षित राखमा राख्ने कुरामा प्रत्याभूति गर्नुपर्छ एउटा होइन. अब त्यसको अब यो नागरिकले चाहिँ विवरण किन लिएको के कारणले लिएको भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ. र मैले के कारण लिएँ त मेरो सूचना स्थानीय तहले के कारणले लियो कुन कारण आधारमा भन्ने कुरा पनि स्पष्ट पार्न आश्वस्त पार्न अवस्था छ. र उसले के भन्नुपर्छ भनेदेखि तिम्रो सूचना चाहिँ संविधानबाट प्रदत्त मौलिक हक र गोपनीयता सम्बन्धी ऐनबाट प्रत्याभूत अधिकारलाई चाहिँ पूर्ण रूपमा म पालना गर्छु भन्ने कुरा चाहिँ स्थानीय तह अथवा सरकारले चाहिँ प्रत्याभूत गर्नुपर्छ. त्यति कुरा गर्यो भनेदेखि चाहिँ के हुन्छ भने चाहिँ जनता एउटा आश्वस्त हुन्छन्, त्यसपछि आफ्नो सूचना चाहिँ उसलाई दिन तयार हुन्छन्. नत्र भने कानुनबाट र संविधानबाट प्रत्याभूत गरेको र संरक्षित गरेको अधिकारमाथि चाहिँ एउटा सूचनाका आधारमा लहरका आधारमा चाहिँ सरकारले चाहिँ अब यसो गोपनीयताको हकलाई उल्लङ्घन हुने खालको यस्तो प्रकारको सूचनाका आधारमा बाध्य पार्नु हुँदैन र घर धनीहरूले पनि त्यस्तो कुरा बाध्य पार्नु हुँदैन भन्ने नै मेरो भन्नु.
काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने नागरिकहरूलाई सोद्धाखेरि पनि जो भाडामा बस्नु भएको छ उहाँहरूलाई सोद्धा कोठा भाडा चाहिँ चेन्ज गर्नुपर्ने अवस्था हुन सक्छ होइन? परिवर्तन गर्छौँ हामी घर अनि त्यो हुँदा हामीले अब पहिला बुझाएको घरबेटीलाई बुझाइराखेको डकुमेन्ट फेरि अर्कोलाई कति ठाउँमा बुझाउने हो अथवा हामीले त यो विषयमा बुझ्न सकेनौँ भनेर पनि भन्नु भएको छ क्या?
झन्झट छ नि कति ठाउँमा बुझाउँदै जाने कति के गर्दै जाने फेरि त्यहाँ अब त्यो सूचना बुझाउँदाखेरि पनि कर असुल गर्ने कुरा होला, अर्को कुरा होला, उसलाई जाने समय होला, अर्को जाने प्रविधि हामीसँग छैन, त्यो डाटा इन्ट्री गर्ने खालको प्रत्येक परिवारको प्रत्येक घरमा चाहिँ जसरी हामी विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दाखेरिको अवस्थामा चाहिँ हरेक घरमा कतिजना मान्छे छन् त्यस्तो डाटा सिस्टम गर्ने त्यसैमा तपाईँ फिलअप गर्न सक्ने त्यस्तो किसिमको हामीसँग प्रविधिको विकास भएको अवस्था छैन. त्यो अवस्था नहुँदाखेरि त झन्झट हुन्छ नि. महिनाको पछि चाहिँ घर बालमा चाहिँ परिवर्तन गर्नुपर्ने अवस्था रहन सक्छ र त्यो अवस्था भएको हुनाले चाहिँ हरेक ठाउँमा चाहिँ त्यसरी डाटा बुझाउँदै जाँदाखेरि चाहिँ त्यसले झन्झट हुन्छ. र अर्को कुरा के छ भने हामीसँग त्यस्तो कर्मचारी संयन्त्र पनि छैन, प्रशासनिक रूपमा चुस्त दुरुस्त भएको हाम्रो स्थानीय प्रशासन पनि छैन.
यो अहिले यो विषयमा जुन हामी अहिले जुन विषयमा कुरा गरिरहेका छौँ यो विषयलाई लिएर चाहिँ स्थानीय तहहरूले चाहिँ कतिको प्रभावकारी रूपमा काम गर्छन् होला जस्तो लाग्छ यदि लागू भएको खण्डमा?
होइन, स्थानीय तहले त तपाईँको सरकारले एउटा निर्देश, अब सरकार त अहिले अब डिटिआईको सरकार छ, सरकारले कुनै न कुनै आफ्नो अभिज्ञा गर्नेहरूमाथि कुनै पनि प्रकारको तरबार चलाउन सक्ने अवस्था हुन सक्छ. त्यस्तो अवस्था हुँदाखेरि अब उनीहरूले यो सूचनाका नाममा सूचना जारी गर्नु एउटा कुरा हो र उनले अब यही सूचनाका आधारमा चाहिँ तिमीलाई मैले सेवा सुविधा दिन्न भनेर चाहिँ घर धनीहरूलाई चाहिँ एउटा आतंकित बनाउने खालको त्यस्तो प्रकारको गतिविधि गर्न पनि सक्ने अवस्था हुन सक्छ. तर के भन्छ उसको नागरिकता हेरेर प्रमाणपत्र हेरेर सबै कुराहरू गर्नुपर्ने अवस्था, विवाह दर्ता प्रमाणपत्र हेर्नुपर्ने, अर्को गर्नुपर्ने, यस्ता किसिमका कुराहरू चाहिँ ल्याउनु हुँदैन र दिनु पनि हुँदैन भन्ने कुरा.
उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता विष्णु तिमल सिन्हा. भर्खरै हामीले उहाँसँग गरेको कुराकानी सुन्यौँ. उहाँका अनुसार सरकारसँग नागरिकको डाटा कसरी सुरक्षित राख्ने भन्ने स्पष्ट र भरपर्दो कानुन अथवा प्रविधि अथवा व्यवस्था केही पनि नभएको हुनाले चाहिँ यसरी विवरण सङ्कलन गर्नु अथवा नागरिकको गोपनीयताको अधिकारसँग जोडिएको संवेदनशील विषयहरूमा चाहिँ अगाडि बढ्नु अहिले त्यति उचित नभएको कुरा उहाँले राख्नु भएको छ। अब नेपालको संविधानले प्रत्येक नागरिकलाई गोपनीयताको अधिकार दिएको छ, होइन? त्यसैले नागरिकको व्यक्तिगत विवरण संकलन गर्दा चाहिँ त्यसको प्रयोग, सुरक्षा र पहुँचको स्पष्ट व्यवस्था आवश्यक पर्ने आवाज पनि उठिरहेको छ। अहिले मुख्य प्रश्न यही बनेको छ, कतिपय नागरिकहरूले म राज्यसँग सन्तुष्टि छैन, मेरो गोपनीयताको सुरक्षा गर्छ भन्ने विषयमा भन्ने पनि प्रश्न गर्नुहुन्छ। त्यससँगै व्यक्तिगत विवरण अथवा व्यक्तिगत गोपनीयताको अधिकार कसरी जोगाउने त? स्थानीय तहले भने सेवा र सुविधाको आवश्यकता देखाइरहेको छ, अर्कोतर्फ नागरिक अधिकारका पक्षहरूले डाटा सुरक्षा अथवा भरपर्दो संयन्त्र बनाउन आग्रह गरिरहेका छन्। प्रविधिको विस्तारसँगै नागरिकका विवरणहरू राज्यका विभिन्न निकायहरूमा पुगिरहेका छन्, तर सूचना संकलनसँगै त्यसको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण चुनौती बन्दै पनि गइरहेको छ। त्यसैले राज्यले नागरिकको विवरण संकलन गर्दा त्यो विवरण सुरक्षित रहने विश्वास चाहिँ दिलाउन सक्नुपर्छ। स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रका नागरिकहरूलाई विश्वस्त पारेर मात्रै विवरण संकलन गर्नुपर्छ। नागरिकले पनि आफ्नो अधिकार र जिम्मेवारी बारे सचेत हुन सक्नुपर्छ। यति भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ? सल्लाह, सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नुहोला। त्यसका लागि हाम्रो ठेगाना radionepalprogram@gmail.com। यो जानकारीसँगै आजको बागमती सेरोफेरो कार्यक्रमबाट बिदा माग्छु। अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि म कार्यक्रम प्रस्तुता कल्पना बास्तोलालाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।